रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मुलुकको सुरक्षा अवस्थाका विषयमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल। स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह लागू गर्न निजी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। रौतहटको गौर नगरपालिका एक कानुपट्टीमा पानी जमेको खाल्डोमा डुबेर 3 बालिकाको मृत्यु। 2 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयास स्वरूप हमासद्वारा गाजाबाट 20 जीवित बन्दकको रिहाई। र आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत सुपर सिक्समा अहिले नेपाल र कतार बीचको खेल जारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषदको बैठक बसेको छ। सिंहदरबार स्थित सचिवालयमा बसेको बैठक परिषदको 40औं बैठकमा हालको वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषदका सदस्य सचिव सुमन राज अरियालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। बैठकमा गृहमन्त्री ओम प्रकाश अरियाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्य सचिव एक नारायण अरियाल, प्रधान सेनापति अशोक राज सिग्देल सहभागी हुनुहुन्थ्यो। रौतहट जिल्लाको गौर नगरपालिका एक कानुपट्टी स्थित भित्री सड़क खण्डमा पानी जमेको खाल्डोमा डुबेर 3 बालिकाको मृत्यु भएको छ। आज दिउँसो राजदेवी नगरपालिका 8 लक्ष्मीपुरबाट घाँस लिन गौर गएका सोही ठाउँ बस्ने 13 वर्षीय आस्था कुमारी बैठा, 15 वर्षीय राधनी कुमारी यादव र 15 वर्षीय मौसमी कुमारी बैठाको बाढ़ीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पानीमा डुबेका मध्ये 4 जनालाई स्थानीयवासीले उद्धार गरी बचाउन सफल भएको प्रहरीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहौल बनाउन संचार माध्यमलाई आग्रह गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज विभिन्न संचार माध्यमका सम्पादक एवं प्रतिनिधि संघको छलफलमा मन्त्री खरेलले फागुन 21 गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गर्नुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्राचार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेएनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ। गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ। टोलीमा विभिन्न विज्ञ 10 जनालाई समिति सदस्यमा समावेश गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र इजरायल टाइम्सले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन्। हमासले सार्वजनिक गरेको सूचीमा रहेका 4 जना गाई इलुज, योसी सारावी, विपिन जोशी र ड्यानियल पेरेजको नाम समावेश छ। विज्ञप्तिमा शव हस्तान्तरण कहिले हुने हो भन्ने बारेमा स्पष्ट गरिएको छैन। इजरायली सेनाका अनुसार रेडक्रसका प्रतिनिधिहरू चारैजनाको शव बुझ्नका लागि दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन्। बीबीसीका अनुसार हमासले विगत 738 दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। विपिन जोशी नेपालका कृषि विद्यार्थी थिए, अध्ययनका लागि इजरायल गएका थिए। सोमबार अबेर जोशी सहित चारजना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाईले जनाएको छ। वर्षातको कारण बन्द गरिएको मेलम्ची खाने पानी काठमाडौँ ल्याउन शुरू भएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढ़ी र पहिरोका कारण खाने पानी बन्द गरिएकोमा अहिले काठमाडौँ खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी अहिले काठमाडौँ ल्याइएको हो। वर्षाले क्षति गरेको केही ठाउँमा मर्मत पश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरी जलमा दैनिक 17 करोड़ लिटर भन्दा बढ़ी पानी आइरहेको मेलम्ची खाने पानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। शहरी विकास मन्त्री कुलमान घिसिङले हरेक वर्ष विपदबाट हुने जनधनको क्षति कम गर्न भौगोलिक जोखिम र सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउनु पर्ने बताउनु भएको छ। विश्व बसोबास दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले मानिसको सामाजिक वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम पनि सफल हुन नसकेको बताउनुभयो। गृहमन्त्री ओमप्रकाश अरियालले समुदायको अग्रसरता बिना विपद न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस 2025 अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज खुमलटारमा आयोजना गरेको विपद जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय सहकार्य र सहभागितामा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। गत असोज 18 गतिको वर्षापछिको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू संरचनाका कारण सड़क खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो। उहाँका अनुसार सड़क खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सड़क भाँसिने समस्याले कठिनाई भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजापट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने प्रयास स्वरूप हमासले आज सबै 20 जीवित इजरायली बन्धकलाई रिहा गरेको छ। यो कदम अमेरिकाको पहलमा भएको युद्ध विराम सम्झौता अन्तर्गत आएको हो। यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहनुभएका बेला अमेरिकी मध्यस्थतामा युद्ध विराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो। राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको बताउनु भएको छ। सम्झौता अनुसार इजरायलले 1,900 भन्दा बढ़ी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवाधिकारवादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ। यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्वपूर्ण शुरूआतका रूपमा हेरिएको छ। यसैबीच इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समिति मार्फत 13 बन्धक प्राप्त गरेको पुष्टि गरेको छ। यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
दुग्ध उत्पादक किसान तथा सहकारीहरूले दूधको बाँकी बकौता भुक्तानी गरेर दुग्ध उत्पादन तथा बजारीकरणलाई सहज बनाउन आवश्यक भएकोमा जोड़ दिनुभएको छ। उहाँहरूले 3-7 महिनाको दूधको भुक्तानी सहकारी तथा किसानहरूले पाउन बाँकी रहेकोले तिहार लगतै मन्त्रालयसँग छलफल गरेर भुक्तानीको विषय टुङ्गो लगाउन दुग्ध विकास संस्थानलाई आग्रह गर्नु भएको छ। चितवन सहित 27 जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुख लगायतको बीचमा चितवनमा भएको छलफल कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरूको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले संस्थानमा हाल 56 करोड़को धुलो दूध र मखन मौजदात रहेको कारण भुक्तानीमा समस्या भएको उल्लेख गर्नुभयो। हालसम्ममा संस्थानले किसानको 85 करोड़ बकेउता रहेकोमा असोज महिनासम्ममा 32 करोड़ हारारीमा भुक्तानी गरेको संस्थानले जनाएको छ। छलफलमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुंवरले किसानले 3-7 महिनाको भुक्तानी पाउन बाँकी रहेकोले तत्काल भुक्तानीको व्यवस्था गर्न आवश्यक भएकोमा जोड़ दिनुभयो। संस्थान बाहेक 35 वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन्। ती मध्ये 40% भुक्तानी नियमित नभएर बकेउता बसेको छ। छलफलमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले चितवनका सहकारीले मात्र संस्थानबाट 40 करोड़ र निजी डेरी उद्योगबाट बकेउता रकम पाउनु पर्ने देखिएको उल्लेख गर्नुभयो। नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से सोमबार 44.25 अंकले बढेर 2547.60 बिन्दुमा कायम भएको छ। यो वृद्धि 1.76% वृद्धि हो। सोमबार 330 कम्पनीहरूका 9,04,874 किता शेयरहरू 4,97,54,00,00 रुपियाँमा किनबेच भएका छन्। सोमबार सबै समूहका उपसूचकहरू हरियै भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ। नेपालका लागि कोरियाका राजदूत पार्क तोयोङले आफूसँग गरेको शिष्टाचार भेटका क्रममा मन्त्री घिसिङले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी र कोरियामा सफल रहेका एवं नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाको रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोगको व्यवस्था मिलाउन राजदूतलाई आग्रह गर्नुभयो। नेपाली बजारमा सोमबार सुनको मूल्यले हालसम्मको उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड निर्माण गरेको छ। सोमबार सुन प्रतितोला 2,40,400 रुपियाँ र चाँदी प्रतितोला 3,220 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला 2,38,000 र चाँदी प्रतितोला 3,125 रुपियाँमा किनबेच भएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। ओमानमा जारी आईसीसी पुरूष टी ट्वेन्टी विश्वकप एसिया एण्ड इस्ट एसिया पेसिफिक छनौटको सुपर सिक्स अन्तर्गत कतार विरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। ओमानको अल इमिरेट्स स्थित ओमान क्रिकेट एकाडेमी तर्फ टस भर्खरै भएको टसमा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। नेपालले समूह बीको विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स यूएईलाई 1 रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो। आज कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ। नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेल सहित दिपेन्द्र सिंह ऐरी आसिफ शेख कुशल भुर्तेल सन्दीप जोरा कुशल मल्ल गुलशन कुमार झा सोमपाल कामी नन्दन यादव मोहम्मद आदिल आलम र सन्दीप लामिछाने रहेका छन्। अब मौसम। आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको सुरक्षा अवस्थाका विषयमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल। स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह लागू गर्न निजी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। रौतहटको गौर नगरपालिका एकमा कानुपट्टीमा जमेको खाल्डोमा पानी जमेको खाल्डोमा डुबेर 3 बालिकाको मृत्यु। 2 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयास स्वरूप हमासद्वारा गाजाबाट 20 जीवित बन्दको रिहाई। र आईसीसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत सुपर सिक्समा अहिले नेपाल र कतार बीचको खेल जारी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।